अब आगे हम देखेंगे कि अल्लाह के नबी की हिजरत किन हालात में हुई और कुरैश को अल्लाह ताला ने कैसे मान किया। बात तो पीछे हो गई और राजदारी में हुई थी। कहने लगे कि बज़ाहर कोई बात ऐसी न लगे कि ऊपर से हमें लोगों को शक पड़े कि हम लोगों ने ये बातें की हैं, लिहाजा खामोशी से बैठे रहो और किसी से इस बात को शेयर ना करो। ये कुरैश का मकर था, लेकिन उन्होंने ये मकर अल्लाह ताला के मुकाबले पर किया था, इसलिए अल्लाह ने इनकी बात को पीछे कर दिया। जिब्राईल अलैहिस्सलाम ने आके इस मीटिंग की सारी खबर अल्लाह के नबी को बता दी कि आपके ख़िलाफ़ ये साजिश हो गई है, लिहाजा अल्लाह ताला अब आपको हिजरत की इजाज़त देते हैं। निकलने का वक्त मुकर्रर किया और कुरैश के मकर को रद्द करने का प्रोग्राम बताया। कहा, क्या करूं? कहा, जिस बिस्तर पे आप सोया करते हैं ना, आज की रात उस पर ना सोएं, क्योंकि कुरैश का प्लान क्या था कि रात को दरवाज़ा खोलेंगे और सोते में गफिल पाकर आपको शहीद कर देंगे। खैर, ठीक दोपहर के वक्त जब सब लोग अपने घरों में आराम करते थे, अल्लाह के नबी अबू बकर सिद्दीक के घर तशरीफ़ ले गए। इनके साथ हिजरत का प्रोग्राम तय किया, दोनों सवारियों का इंतज़ाम किया। अब्दुल्ला बिन अरीकत लैसी, यानी कबीला लैस से थे, जो अभी तक दीन कुरैश पर था, उनसे प्लानिंग की, बात तय हुई, वादा लिया गया। उजरत देकर उनको कहा कि तुम रास्ता दिखाना, क्योंकि उस दौर में रास्ते दिखाने पड़ते थे। सहराओं में जाना होता था तो खुले मैदान में पता नहीं चलता था, तो कुछ लोग बड़े माहिर होते थे, तो लिहाजा इसको हायर किया गया। पहले से इसको बता दिया कि 3 रात के बाद जबले सौर के पास आना। अल्लाह के नबी वापस आकर अपने रोज़मर्रा के कामों में इस तरह लगे रहे कि किसी को महसूस तक ना हो, और कुरैश की करारदाद से बचने के लिए आपने हिजरत की है या कुछ और काम कर रहे हैं, यानी यहाँ से आप थोड़ी सी बात अब हिजरत पे करके देख लीजिए। अल्लाह के नबी ने जाने से पहले प्लानिंग की, जाने का प्लान रात को बनाया, लेकिन दिन में अबू बकर के पास आए। और इतने खूबसूरत वाक़यात हैं, इस पे मैंने एक दर्स भी दिया था, हिजरत की राहें, और मैंने एक बुक भी कहीं देखी है, उसका भी यही टाइटल है, हिजरत की राहें कदम ब कदम। यकीन करें, सूरह तौबा पढ़ाते हुए तो इस पे बहुत सारी बात होती है, लेकिन अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की इन हिजरत की राहों में हमें क्या कुछ दिखता है, ये अगले हिस्सों में हम पढ़ने वाले हैं कि किस तरह अल्लाह ने अपने नबी को निकाला और उनके साथ अबू बकर सिद्दीक जो थे वो मौजूद थे, और अल्लाह ताला ने ये काम लिया। आसान बात नहीं है। तकरीबन 4 महीने तक नबी सल्लम ने सब्र किया था बाकी मुसलमानों के जाने के बाद, फिर ये इजाज़त मिली थी। सही बुखारी की रिवायत है 3904 नंबर की, कि अबू बकर को आपने जब कहा कि इंतज़ार कीजिए, सब्र करें, तकरीबन यानी 4 माह के बाद आपको इजाज़त मिली। और उस वक्त आप देखिए कि अबू बकर सिद्दीक ने जब ये बात सुनी कि अल्लाह के नबी के साथ मुझे जाने की इजाज़त मिल गई है, तो रो पड़े। हज़रत आयशा कहती हैं कि उस दिन मुझे पता चला कि कोई खुशी में भी रोता है। इतना आपको खुशी, किस बात की खुशी थी? कोई सैर पे जा रहे थे, वर्ल्ड टूर पे, डिज्नीलैंड, सी वर्ल्ड? नहीं, हिजरत, कि मुझे ये मुकाम हासिल हुआ कि मैं नबी के साथ जाऊं। और हिजरत के रास्ते क्या थे? 100 ऊंटों की कीमत। मक्का वालों ने तो पहचोताप खाया, अल्लाह के नबी के घर का हिसार किया। आपकी आदत मुबारक क्या थी कि ईशा की नमाज के बाद शुरू रात में सो जाते थे और आधी रात को घर से निकलते और मस्जिद हराम जाते, वहाँ तहज्जुद की नमाज़ पढ़ते, ये एक आपका मामूल था। अब आप इमेजिन करें कि लोगों ने आपके घर को घेरा हुआ है, आपने अपने बिस्तर पे हज़रत अली को सुलाया और बता दिया कि आपको कोई तकलीफ़ नहीं पहुँचेगी। यहाँ से भी नोट कीजिए, हज़रत अली की शान देखिए, मान गए। हम कहते, नहीं 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 मुझे मार देंगे, ये कैसी बात है, आप अपनी जगह मुझे मरवाएंगे? ज़रा ज़रा सी बात में साथियों में झगड़े शुरू हो जाते हैं जब तस्किया नहीं हुआ होता। देखा देखा, अब देखा ये देखे, खुद जान बचा के निकल गए, हमें फंसा दिया। नहीं, इस बात पे यकीन था कि अली आपको कोई तकलीफ़ नहीं होगी। कितना मान था सहाबा को अल्लाह के नबी पर, जो बात अल्लाह के नबी कह देते थे पत्थर पे लकीर की तरह सहाबा मानते थे, ये थी उनकी कामयाबी। और अगर सुन लेते, कहते हाँ ठीक है अल्लाह के नबी आप जाएं बेफिक्र हो, और ख़ुद उस बिस्तर की बजाय कहीं और सो जाते, तो ये क्या है कि रूल समझ लिया, माना कोई नहीं। सुनते बातें पूरी, कहते पूरी, मानते पूरी, अमल के वक्त पे अपनी मर्जियाँ, अधूरी बातें, अपने काम। हज़रत अली ने ऐसा नहीं किया, कहा अल्लाह के नबी आप फिक्र ना करें। यही हुआ, हज़रत अली आपके बिस्तर पर सो गए, सब सो गए, रात पुरसकून हुई। अब जो लोग साजिश करके बैठे थे, उन्होंने आके अल्लाह के नबी का घेराव किया। और अल्लाह के नबी ने हज़रत अली को सब्ज़ रंग की एक चादर देकर कहा कि अब इसको ओढ़कर सो जाओ। वो सो गए और अल्लाह के नबी चुपके से निकले, उनको पता ही ना चला। रिवायात में यहाँ तक आता है कि जब अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम लोगों के बीच में से निकल रहे थे, उस वक़्त भी उनको नहीं दिखे। रिवायत में आता है सूरह यासीन की आयत 9, वजअलना मिन बैन अयदीहिम सद्दम व मिन खल्फिहिम सद्दम फअग्शयनाहुम फहुम ला युबसिरून पढ़ रहे थे। कभी आपको खौफ आए कि कोई आपको देख ना ले, कोई दुश्मन है, कोई भी ऐसे कोई मसले हैं, कोई भी इस्लाम की वजह से आप पे पकड़ लगाते, आप भी पढ़ लीजिए सुन्नत समझते हुए, लेकिन इसका वजीफा ना करने लग जाए। आप उनके बीच में से निकल गए। ये सारा मंजर आप सूरत अनफाल की आयत 30 में जाके पढ़ सकते हैं। इस पे अल्लाह ताला ने बात की और इसकी तफसीर भी आप सुन सकते हैं।
وَإِذْ يَمْكُرُ بِكَ الَّذِينَ كَفَرُوا لِيُثْبِتُوكَ أَوْ يَقْتُلُوكَ أَوْ يُخْرِجُوكَ وَيَمْكُرُونَ وَيَمْكُرُ اللَّهُ وَاللَّهُ خَيْرُ الْمَاكِرِينَ।
और जब कुफार आपके खिलाफ मकर कर रहे थे ताकि आपको कैद करें या कत्ल कर दें या बाहर निकालें, वो तो एक चाल चल रहे थे और अल्लाह भी एक तदबीर कर रहा था, और अल्लाह ताला सबसे बेहतर है तदबीर करने वाला। आप उस घर से निकले, अल्लाह ने उनकी निगाहें पकड़ लीं, इनको बिल्कुल एहसास ना हुआ। आप अबू बकर के घर तशरीफ़ ले गए और उनके मकान की खिड़की के रास्ते से निकल कर यमन की तरफ गए। यहाँ भी अमल की बात है, घर के दरवाजे से नहीं निकले अबू बकर के, खिड़की से निकले। ये सारी तदबीरें हैं। यहाँ से आपको पता चल रहा है कि मोमिन काम प्लानिंग के साथ करता है, तदबीर के साथ करता है। बिल्कुल उस खिड़की के नीचे हज़रत अबू बकर ने अपनी ऊँटनियाँ खड़ी की हुई थी और वहाँ वो शख्स मौजूद था। हालांकि देखिए कुफर पे था, उसने अल्लाह के नबी का राज नहीं अफशां किया। यहाँ से पता चलता है कि कुछ लोग कुफर पे होते हैं लेकिन इस्लाम दुश्मन नहीं होते। उसको भी तो 100 ऊँटों की कीमत का लालच आ सकता था ना, लेकिन वो अपने वादे पे कायम रहा। बहरहाल आप यमन की तरफ गए। सुबह फजर की नमाज से पहले पहले 5 मील फासला तय करके सौर नामी पहाड़ की गार में आप पहुंच गए। ज़रा आप और मैं तो देखें, फजर से पहले 5 मील चले तो उठे कितनी बजे होंगे? अजीब कहानी है। जहाँ नबी सल्लल्लाहु अलैहि वसल्लम का आप अमल देखेंगे ना, वइज़ ग़दौत मिन अहलिका, आगे आप पढ़ेंगे इस ग़ज़वे उहद के बारे में। जब सुबह सवेरे आप अपने घर से निकले, हिजरत की राहें हैं तो सुबह सवेरे, क्या पता चलता है कि जिनको बड़े काम करने हैं फिर वो अपने दिन का आगाज़ सुबह सवेरे करते हैं। इतनी बरकत है, आप अगर कोई चीज़ ऑर्गेनाइज कर नहीं पा रहे, आपके काम रुके हुए, आप आजमा के देख लीजिए कि रात को फौरन सो जाएं ईशा के बाद, और फिर आप फजर के करीब जब उठे, जो भी अल्लाह तौफीक दे पढ़ें, फजर की नमाज अदा करें, अपनी दुआएं सुबह शाम की, और काम शुरू कर दें। मैं आपको सच बताऊं कि फजर से लेकर आप सुबह 7 बजे तक भी, 7, 7:30, 8 बजे तक भी, अगर आप 3, 4 या 2, 2.5 घंटे जितने भी वक्त के बनते हैं, आप इसमें पूरे दिन के मुकाबले में ज़्यादा काम कर सकते हैं। फिर चाहे आपका दिल है तो 1 घंटा लेट जाए, क्योंकि फिर दिन बहुत लंबा आपका हो जाएगा। फिर आप देखेंगे कि आपके कामों में कितनी बरकत है, वक्त में कितनी बरकत है, और उस वक्त दिमाग इतना फ्रेश होता है, पुरसकून जहन सुकून है, सो के उठे हैं, जिसम भी मुतमईन है, ऐसे ऑर्गेनाइज होते हैं जहन। दिन में तो हम लोगों में सोच ही भटक जाती है ना, उसकी देखो उधर से, उसने कुछ कहा, उसने कुछ कहा। जो प्लानिंग करनी है आप रात को अर्ली मॉर्निंग उठ के करके देखें, अल्लाह ताला आपके लिए कितनी आसानी करेगा। और फिर उसके बाद गारे सौर में आ गए। कैसी वो गार है, कभी आपको मौका मिले जाके तो ज़्यारतों का करके देखिए और इस दर्द को महसूस करें कि घर के कंफर्टेबल माहौल से निकलकर जिस गार में जाते हैं वहाँ अंदर किस तरह पथरीली ज़मीन है। हमें तो लोग कहते हैं जी हमें तो नींद ही नहीं आती दूसरी जगह जाके, आप कैसे सोती हैं इधर से उधर जाते हैं तो? हमें तो तकिए के बगैर नींद नहीं आती। अच्छा फिर अपना तकिया आप साथ ले आए। ये नाजुक अंदामियाँ तो कोई और ही करता है, यकीन करें। किसी की बात याद आ गई, बड़े भोलेपन से उन्होंने कहा अच्छा आप लोगों को नींद नहीं आती होगी, ब्रिंग योर पिलो विद यू, अपना तकिया खुद लेकर आए। किसी ने मेरे हस्बैंड से कहा तो उन्होंने मेरे इन्हें कहा मैं तो पिलो लेता ही नहीं हूँ। कहते अच्छा, यानी बस हम इतने नाजुक हो जाते हैं। ठीक है मजबूरी है, कोई भी मजबूरी हो सकती है, लेकिन याद रखिए कभी अपने आप को किसी चीज़ का आदी ना करें। ज़िंदगी में किसी वक्त भी आपकी सौर आ सकती है, किसी दिन भी आपको हिरा के लिए निकलना पड़ सकता है। इतना जिस्म को पूजने के बावजूद भी सेहत नहीं मिलती, تو کیوں نہ اس کو چھوڑ دیں اللہ کے حوالے. اللہ کے نبی غارِ ثور میں جانے والے تھے, ابو بکر نے کہا نہیں پہلے میں جاؤں گا. خود گئے تاکہ پرانا غارہ دیکھ لوں کہ کہیں اس کے اندر کوئی کانٹا نہ ہو. اس طرح گہرا غار ہے یہ. عام طور پہ ذہن میں کیا آتا ہے کہ پہاڑ ہے اور اوپر غار ہے, یہ کس طرح سے کہ پوری سیدھی ایسے ٹیپر, بالکل سیدھا پہاڑ ہے, پھر اس میں دیکھنے میں ایک سوراخ لگتا ہے, پھر اس کے اندر یوں جاتے ہیں نا تو نیچے غار ہے. یعنی کوئی کھڑا ہو نا تو جب نظریں نیچے کرے نا تو اس کو غار دکھتا ہے. اور ابو بکر نے اس کو صاف کیا, سوراخ بند کیے, اپنا تہبند پھاڑ پھاڑ کے آپ نے اس کے سوراخوں کو بند کیا کہ کہیں کوئی سانپ کوئی بچھو کوئی کیڑا نہ آ جائے. یہ کون کر سکتا ہے؟ دیکھیے نمائشی نیکیاں بہت لوگ کر سکتے ہیں, سجنے والی, سنورنے والی, اسٹیج پہ کھڑے ہونے والی, کہیں بھی ہمیں سجا سنوار کے کھڑا کر دو ہم بہت خوش ہیں. لیکن اس طرح کی نیکیاں واللہ ہی ابو بکر جیسا ہی کر سکتا ہے. رات کی نیکیاں, اس میں نہ تو کوئی کیمرہ تھا, نہ کوئی میڈیا تھا, نہ کوئی خبر پھیلنی تھی, نہ کوئی کریڈٹ ملنا تھا. کہا نہیں میں پہلے جاؤں گا, اور سارا غار صاف کیا, پھر آپ کو کہا کہ آپ اندر تشریف لائیں. روایت میں آتا ہے کہ اللہ کے نبی اس پہاڑ پر چڑھ رہے تھے تو آپ کی ہتھیلیاں مبارک چھل گئی تھیں, آپ کے ہاتھ ریشم سے بھی نرم تھے. یہ نرم اندامیاں, یہ سکون, یہ جسم کی راحت, یہ اللہ کے راستے میں اس کو تکلیف دینی پڑتی ہے. اللہ نے ابو بکر جیسا ایک اتنا پیارا محسن رکھا, سب کچھ کر کے پھر خود بیٹھے. کہا اللہ کے نبی آپ میری گود میں سر رکھیں, میں بیٹھوں گا آپ لیٹیں گے. اتنا بڑا غار نہیں تھا کہ دونوں لیٹیں. کیا ابو بکر سفر میں نہیں تھے؟ وہ نہیں تھکے؟ تقریباً ہم عمر ہی تھے 2 سال کے فرق سے. لیکن آپ دیکھیے کہ مشن سے پیار ہوتا ہے نا تو مشن کی طرف بلانے والوں سے بھی پیار ہوتا ہے. ابو بکر اس وقت اللہ کے نبی کا دفاع نہیں کر رہے تھے, یہ سمجھیں بات. یہ کوئی پرسنالٹی ورشپ نہیں تھی, شخصیت پرستی نہیں ہے, یہ اسلام کا دفاع تھا. ابو بکر کو پتا تھا کہ اگر آج یہ شخص پکڑا گیا اور یہ آخری نبی ہے تو دنیا سے اسلام کا خاتمہ ہو جائے گا. یہ اسلام کا دفاع تھا. انسانوں کے روپ میں ہی ہوتا ہے, کوئی اسلام مجسم چیز تو نہیں ہے کہ جس کو جا کے ہم سنواریں اور چمکائیں. اور جس کو اسلام سے پیار ہوگا وہ اسلام کی طرف بلانے والے سے پیار بہت کرے گا. کہاں اس کے بارے میں باتیں کرنا, کہاں اس کے اوپر جھوٹے سچے الزام لگا دینا, اور کہاں اس کے بارے میں عجیب و غریب خواہشیں دل میں رکھنا. ہر بندہ اپنے دل کو چیک کرے, ابو بکر صدیق جیسا کوئی نہیں ہو سکتا. ایک رات حضرت عائشہ اللہ کے نبی کے ساتھ تھیں, چاندنی رات تھی اور کھلا آسمان, صحراؤں کے آسمان بہت کھلے ہوتے ہیں, بادل ہی نہیں ہوتے وہاں. دیکھا اتنے ستارے ہیں, اتنے ستارے ہیں. کہنے لگی کہ اللہ کے نبی دنیا میں کوئی ایسا شخص ہے کہ جس کی نیکیاں آسمان کے ستاروں جتنی ہوں؟ اچھا دل میں خواہش کیا تھی کہ میرے باپ کا نام لیں گے اللہ کے نبی. پتہ ہوتا ہے نا, کچھ کیا ہو تو پتہ بھی ہوتا ہے, جنہوں نے کیا نہ ہو وہ ان کو پہلے ہی بتاتا ہے کہ ہم نے کیا ہی کچھ نہیں, وہ تو پھر جان چھڑائیں گے. تو اللہ کے نبی نے کہا ہاں ہے ایک شخص. کہا کون؟ کہا عمر فاروق رضی اللہ تعالیٰ عنہ. تو حضرت عائشہ کا دل بجھ گیا. کہا اچھا میں تو سوچ رہی تھی کہ میرے باپ کا نام لیں گے. کہا عائشہ ابو بکر کی نیکیوں کی بات ہے اور تم معیار بناتی ہو آسمان کے ستاروں کو, واللہی عمر کی ساری زندگی کی نیکیاں ابو بکر کی ان 3 راتوں کی نیکیوں کے برابر بھی نہیں جو ابو بکر نے غار ثور میں میرے ساتھ گزاری. نیکی بڑی نہیں ہوتی, موقع بڑا ہوتا ہے. وقت وقت کی بات ہے, وقت تو گزر جائے گا لیکن نیکی کا موقع وہ دوبارہ نہیں آئے گا. آج میں اور آپ چاہیں تو کیا ہم ہجرت مدینہ کا اجر لے سکتے؟ تڑپیں گے بھی تو نہیں لے سکتے. ہم ناروے سے اٹھ کے مدینہ چلے بھی جاتے ہیں تو وہ کوئی اسلام کے لیے تو نہیں جائیں گے, وہ تو بہت ہوا تو اپنے دین کے بچاؤ کے لیے جائیں گے نا. اس وقت تو کوئی مسلمان جاتا ہے ان ملکوں میں تو پرسنلی اپنا دین بچاتا ہے, اس وقت تو اسلام کو بچایا جا رہا تھا. فرق سمجھ آ رہا ہے نا, ایک اسلام کے لیے کچھ کرنا اور ایک اپنے لیے کچھ کرنا, بہت فرق ہے. ہم نیکیاں کرتے ہیں اپنے ثواب کے لیے, میری مرضی, میں کر سکتی, آئی ایم اویلیبل, آئی کین ڈو اٹ. اور جس دن کہا جائے کہ یہ کر لیں یہ مشکل ہے, تو اللہ کے بندو مشکل میں تو اجر ہے. آپ کو کہا جائے یہ کام کر لیں میرے لیے مشکل ہے, تو بھائی آسان ہوتا تو اجر کس بات کا تھا؟ کیا ابو بکر کے لیے مشکل تھا کیا آسان تھا؟ لیکن کیسے خوشی خوشی اچھلتے کودتے جا رہے ہیں, مسکرا رہے ہیں, خوش ہیں, کوئی غم نہیں, کوئی روتے نہیں, کوئی دھوتے نہیں, راستے کے ان کے اتنے جوکس ہیں, आप पढ़ें तो मैं आपके साथ बाद में शेयर कर लूं। अगर कुछ चीज़ें इतने रिलैक्स मूड में जा रहे हैं, किसी को नहीं पता कि इनकी जान की कीमत लगी हुई है इस वक्त, इनको नहीं पता कि आगे इनके साथ होना क्या है, घर तो सारे छोड़ आए। और अबू बकर के बारे में आपको पता है कि इनके बाप अबू कहाफा नबीना थे। बूढ़ों का दिल ज़रा माल के मारे में बड़ा हरीज होता है, वो अक्सर ही अबू बकर को ज़रा टोकते थे, जो होता है इस्लाम के लिए ले जाते हो, ये इतने गुलाम आज़ाद कराते हो कमज़ोर से, ज़रा मजबूत गुलाम आज़ाद कराओ, कुछ फ़ायदा लो। कहा नहीं, इस्लाम के लिए करता हूँ, पीछे पड़ चुके। जब इनको पता चला कि अबू बकर सिद्दीक हिजरत कर गए, तो हज़रत असमा जो कि घर में थी उनके पास आए, कहा कि चला गया, कहाँ चला गया। कहा ये इसके पीछे लग गया नबी सल्लल्लाहु अलैहि वसल्लम पे, माल तो नहीं ले गया। कहा पता नहीं, एक थैला पड़ा है। बाज़ रिवायतों में आता है हज़रत असमा ने खुद अकलमंदी का मुजाहरा किया, और बाज़ कहते हैं कि अबू बकर ने जाते हुए एक थैले में पत्थर भरे और वहाँ डाल के छोड़ गए। कहा पता नहीं अब्बा, ये जाते जाते एक थैला दे गया आपके लिए। कहा किधर है? और वो नाबीना थे ना, तो वो थैले को टटोल रहे हैं उसमें मोटे। कहा अच्छा चलो शुक्र है, सोना चांदी घर छोड़ गया, और वो असल में पत्थर थे। वल्लाही अगर मैं इस्लाम से प्यार करूंगी ना, तो मैं सोना चांदी इस्लाम को दे दूंगी जब मौका मिलेगा इंशाल्लाह। दुआ करें कि दिल तड़प जाए। हमारा दिल नहीं तड़पता इस्लाम के लिए, हम सिर्फ अपनी ईज़ और अपनी सहूलत और अपने लालच में नेकी का काम करते हैं कि हमें सवाब हो, हमें फ़ायदा हो। इसमें वक्त लगता है, एक वक्त आता है तड़प 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 के आप काम करते हैं, फिर ये काम होता है। देखिए अबू बकर बैठे हैं, अल्लाह के नबी सो रहे हैं, और एक आधा सुराख बंद करना भूल गए, तो कहा अच्छा इधर ही ना कोई आ जाए, अल्लाह का करना। देखिए उसी में से एक जहरीला जानवर निकला। अबू बकर ने अपना अंगूठा रख दिया कि नबी की नींद ख़राब ना हो, और उसने अबू बकर के पाँव पे डस लिया, फिर भी नहीं हिले, यहाँ तक कि दर्द की तकलीफ से आंखों से जब आंसू गिरे तो अल्लाह के नबी के चेहरे पे टपके। आपकी आंख खोली, कहा क्या हुआ? कहा मेरे माँ बाप आप पे कुर्बान। अच्छा आप नोट करिएगा, हिजरत के पूरे सफ़र में अबू बकर बार बार अल्लाह के नबी को ये क्या कह रहे हैं, फिदा अम्मी बाऊ अभी। आमतौर पे क्या कहा करते थे, या रसूलुल्लाह या नबी, जो भी कहते थे। यहाँ इतना मोहब्बत का अंदाज क्यों है? क्योंकि उनको पता था कि अल्लाह के नबी आजकल जज्बाती हमलों से गुजर रहे हैं, आसान थोड़ी होता है अपनी जगह छोड़ के जाना। आप देखिए ना, जब बच्चियों की शादी होने होती है, कितने सोने चांदी कपड़े जेवरात का उनको लालच होता है, फिर भी बात बात पर रोती हैं कि नहीं रोती? माँ को देखा रो पड़ा, कमरे को देखा रो पड़ा। मैं सोचती हूँ कि हिजरत चीज़ ही ऐसी है, चाहे दुनिया के फायदे के लिए आप कर रहे हैं या किसी काम के लिए, दिल पसीजता है। कोई आए तो आपका दिल दुखता है, कोई जाए तो रुकता है। एयरपोर्ट को देखे तो आपका तो दिल ही दुखता है कि ये कितनों को मिलाता है और कितनों को जुदा करता है। और चलो कोई दुनिया के फायदों की उम्मीद हो तो बंदा करे, जहां ये हालात हो। तो उनको पता था कि अल्लाह के नबी आजकल दिलगीर हैं, तो अबू बकर की एक्स्ट्रा शफकत की जरूरत है, एक्स्ट्रा उनको दिल चाह रहा है कि अल्लाह के नबी को प्यार से पुकारे। अल्लाह के नबी ने अपना लुआबे मुबारक निकाला और उस तकलीफ पे लगाया जहां कीड़े ने काटा, और वो तकलीफ खत्म हो गई। तो क्या पता चला कि अगर इस रास्ते में सांप बिच्छू भी कट जाए, मकसद का यकीन होगा तो अल्लाह आपको बचा लेगा। कोई मरे अबू बकर, देखिए इतनी जो तकलीफें सही अबू बकर ने, तो क्या अबू बकर इनमें ख़त्म हो गए? अबू बकर ने इतना माल अपना इस्लाम को दिया, तो क्या कंगाल हो गए? कभी हुए? कभी आपने सुना कि अबू बकर बिल्कुल फिर आखिरी ज़िंदगी में मुफलिस और कल्लाश हो गए? आप इनकी सीरत पढ़ें, आपको अपने ऊपर शर्म आएगी। मुझे तो अपने ऊपर शर्म आती है जब मैं इनकी ज़िंदगी के वाक़यात पढ़ूँ। तो हम लोग इनके किस्से सुनकर ऐसे ना गुजर जाएं, अपना हाल देखें। इस तरह से तैयार होते थे कि अल्लाह के नबी को तसल्लियाँ देते थे। 3 दिन आपका इधर रहना क्यों था? ताकि बात ठंडी हो जाए। आपको पता था कि हमारी खबर सुन के लोग फैलेंगे, शोर हो किधर है ढूंढो। और उनको उम्मीद थी कि जाएंगे आप मदीना, क्योंकि कुछ लोग पहले गए थे। अल्लाह के नबी का ये फैसला इतना अकलमंदी का था, आप सोचे कि ये मक्का है तो इधर से आप जाए ना, तो मदीना इधर आता है, गारे सौर पीछे है यमन की तरफ। आप पहले पीछे गए ताकि जो ढूंढने वाले वो तो मदीना के रास्तों में जाएंगे ना, सीधी सी बात है। आपको कोई कहे कि शहर कोई गया तो आप स्कूल से निकल के इस तरफ ढूंढेंगे ना उसको, इधर तो नहीं जाएंगे। बिल्कुल यही किया। अल्लाह के नबी का इतना अकलमंदी का ये फैसला था। और आप देखिए मुकम्मल राजदारी, जो बंदा अपना राज नहीं रख सकता समझे उसने दुश्मन को अपना हाथ दे दिया। जब 3 दिन में वो इधर ढूंढ उधर ढूंढ कर करा के ठंडे होके बैठ गए ना, तो फिर चुपके से आप अपनी जगह से निकले, यूं से फिर जिद्दा के रास्ते वापस यूं लंबा चक्कर काटते हुए एक मुकाम पे आ गए, खिजरवा नाम की जगह थी। अब ये वो जगह थी कि यहां से फिर मक्का दिखता था। फिर आपने वहां खड़े होके कहा कि मक्का, अल्लाह की जमीन में तो सबसे बेहतरीन जमीन है और अल्लाह के नज़दीक सबसे ज़्यादा पसंदीदा ज़मीन है। अगर मुझे तुझसे और तेरे घर वाले ना निकालते तो मैं ना निकलता। यानी अगर अल्लाह के नबी की च्वाइस होती तो आप कभी मक्का को ना छोड़ते। इतना प्यार था, लेकिन छोड़ा किसके लिए? छोड़ा दीन के लिए। छोड़ा, छोड़ दो इससे पहले कि तुम खुद छुड़ा लिए जाओ। एक दिन मौत की सूरत में एक बहुत बड़ी हिजरत हमने भी करनी है, कोई नहीं रोक सकेगा, उस वक़्त चल पड़ेंगे। और ये जो रातें थी गारे सौर के अंदर की, इसमें देखिए कि अल्लाह ताला ने कैसे इंतज़ाम किया। जैसा कि अल्लाह के नबी वहाँ मौजूद थे अंदर, अबू बकर के बेटे अब्दुल्ला मुसलमान हो चुके थे, सारा दिन मक्का में रहते और रात गारे सौर के बाहर आकर गुजारते। समझ बूझ के मालिक थे, समझदार थे, नौजवान थे। सुबह पूरी कुरैश के बीच में गुजारते, उनको पता भी ना चलता कि किधर गए हैं, और रात गारे सौर में आते और जो सारी उनकी साजिशें बातें रिएक्शन था ना, वो सुनते रहते और रात को ये खबरें आके गारे सौर में अल्लाह के नबी और अबू बकर को देते। क्या पता चला कि अबू बकर का तो घराना पूरे का पूरा अल्लाह के रास्तों में लगा हुआ था। खुद भी लगे, बेटे को लगा। बेटी अस्मा बिनते अबी बकर खाना लेके आती थी और चुपके से आके देती थी। आमिर बिन फुहैरा गुलाम था अबू बकर का, आप गुजरे तो उस रस्तों से गुजर के अपनी बकरियां चराता ताकि रस्तों के निशान मिट जाए, और फिर अपनी बकरियां वहां लेके आता और अल्लाह के नबी और अबू बकर अपना पेट भरते दूध से, और जब आपका पेट भर जाता तो फिर वो वहां से चले जाते। अल्लाह नहीं भूखा रखता, गारे सौर में नहीं उसने दीन के काम करने वालों को भूखा रखा। आज तो अल्लाह की पनाह दुनिया की कसरत ही बहुत सारी है। और आपको पता कि जिन ऊँटनियों पे गए बैठ के, तो अबू बकर ने कहा अल्लाह के नबी मैंने ऊँटनियाँ तैयार रखी हुई हैं, आपकी भी अपनी भी। कहा नहीं, आपकी ठीक है लेकिन मैं अपनी आपसे कीमतन लूंगा। यानी अंदाज देखिए कि जब मकसद प्यारा होता है तो बंदा देने वाला चाहता है, लेकिन लेने वालों का भी कोई इतना दिल छोटा नहीं होता कि वो सब कुछ फिर मंगतों की तरह उनसे ही मांगने लग जाएं। भीख नहीं मांगते दीन वाले, इज्जत के साथ प्यार से जो चीज़ मिलती है सिर्फ उसको लेते हैं। बहरहाल अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम निकलते हैं, और आपको पता है कि अल्लाह के नबी इस रास्ते में भी कुरान पाक की किरत कर रहे थे। सही बुखारी की रिवायत है 3905 नंबर की। सुराका कहते हैं कि मैंने रसूलुल्लाह की किरत सुनी लेकिन आप मेरी तरफ तवज्जो नहीं कर रहे थे। सफर में भी ये सारे हालात हैं। अब वहां से निकल के जब गारे सौर से निकले, लोग जरा ठंडे हो चुके थे, कहा कि ठीक है ख़त्म है। हजरत अली को देखा कि वो तो उधर है, पता चला कि अल्लाह के नबी चले गए, उनके हाथों से निकल गए। कहते हैं कि अबू जहल जो था वो हजरत अबू बकर के घर आया, दरवाज़ा नॉक किया। अस्मा रजी अल्लाह अन्हा ने दरवाज़ा खोला, कहा किधर है तुम्हारा बाप? तो उन्होंने झूठ नहीं बोला, बस ये कहा मुझे नहीं पता इस वक्त किधर है, पता ही नहीं था। उसने ज़ोर से थप्पड़ मारा, आपके कान की बाली गिरी और आप गिरी। और आपको पता है कि उस वक्त हजरत अस्मा जो थी प्रेग्नेंट थी। अब जब थोड़े दिन के बाद इन्होंने भी हिजरत की, अभी कुबा के मुकाम पे पहुंची है तो इनका बेटा पैदा हुआ, अब्दुल्ला बिन जुबैर। अल्लाह के नबी ने कहा ये पहला बच्चा जो दियारुल इस्लाम में पैदा हुआ है। उन्होंने खबर फैलाई थी कि मुसलमानों की औलादें नहीं होनी, यहूद ने इन पर जादू किया हुआ है। और जब ये बच्चा पैदा हुआ तो उनका ये शगुन भी टूटा कि ऐसा मामला नहीं है। तो अब देखिए कि कुर्बानियाँ देनी पड़ती हैं, लेनी पड़ती हैं। इस तरह एक वक्त आ गया कि लोग अगर गार में नीचे देखते ना तो उनको अल्लाह के नबी दिखते। इसका तذکرہ कुरान पाक में मौजूद है कि अबू बकर उस वक़्त भी अपने नबी का गम कर रहे थे कि अल्लाह क्या बनेगा। तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने कहा अबू बकर तसल्ली रखो, उन दो के बारे में तुम्हारा क्या ख्याल है जिनका तीसरा खुदा हो, अल्लाह की ज़ात साथ हो। तो इस तरह इस सफ़र में गुजारते करते कराते नतीजा क्या हुआ कि अल्लाह के नबी फिर मदीना की राह पर निकले। पीर की रात थी, रबी अव्वल सन 1 हिजरी की चांद। अब ये 1 हिजरी कहाँ से शुरू हो गया, यहाँ भी ये नोट कर ले। अभी तक हम नबवी पढ़ते आ रहे हैं, नबूवत। लेकिन जो इस्लामी कैलेंडर है ना आज, जिसको आप इस्लामी कैलेंडर कहते हैं, 1434 है आजकल, ये कौन सा है? हिजरत से शुरू हुआ। यहाँ फिर बड़ी बातें हैं डिटेल्स वाली, लेकिन खुलासा ही समझ लें। اسلام کا مزاج کیا ہے؟ جب کیلنڈر بنانے کا موقع آیا، جب ہوا کہ کس طرح سے اسلام کی بات شروع کریں، کچھ نے کہا کہ نبی صلی اللہ علیہ وسلم کی پیدائش سے شروع کر لیتے ہیں. سمجھیے گا بات کو، 12 ربیع الاول یا 9 ربیع الاول ہے جب اللہ کے نبی پیدا، کہا ادھر سے اسلام کی بات شروع کرتے ہیں. صحابہ نے کہا یہ نہیں ہو سکتا، یہ تو محمد بن عبداللہ نہیں، وہ تو محمد بن عبداللہ پیدا ہوئے تھے. کہا اچھا یہ کر لے، چلو یہ بھی نہیں کرتے، پھر ایسا کرتے اقرا بسم ربک اللذی کی آیتیں اتری تو اس دن سے شروع کرتے ہیں اسلام. کہا نہیں یہ کیسے ہو سکتا ہے، 13 سال تو چوٹے کھا رہے تھے، وہ کوئی مسلمانوں کا کوئی عروج تھوڑی تھا. کہا پھر ایک ہی موقع ہے، ہجرت کا موقع. اب آپ دیکھیں گے ہجرت اصل میں اسلام کا غلبہ ہے. اللہ نے آپ اصل میں جو عروج دینا ہے نا، وہ پہلے والوں کو پتہ ہی نہیں تھا. کہا ٹھیک ہے ہجرت سے شروع کرتے ہیں. یہاں سے کیا پتہ چلا؟ اسلام میں جو ڈے سیلیبریشنز ہیں نا، یہ مشن کے ساتھ ہیں. کسی نبی کی ولادت کی دن آپ کو نہیں ملے گا. آج ابراہیم کا ورڈ ڈے ہے، آج اسماعیل کا ہے. آپ ذرا سوچیں کہ اگر نبیوں کے یوم ولادت منائے جاتے تو 365 دن تو پورے گئے، 300 سے قریب تو نبیوں کا تذکرہ ملتا، کام کب کرنا تھا. یہ جو آج ہم نبیوں کی ولادت کے دنوں پہ جشن مناتے ہیں نا، یہ اسلام کا مزاج نہیں ہے. اللہ کے نبی نے نہیں منایا، اور ان سے ہی پوچھ لیں ہجرت کس دن ہوئی تو پتہ بھی نہیں ہوگا. سن ہجری کا آغاز کہاں سے ہوا نہیں پتہ ہوتا. تو یہاں سے سن ہجری جو شروع ہوتی ہے، عبداللہ بن عریقت جو ہے وہ اپنی اونٹنیوں کو لے کے وہاں آگے جہاں ان کو کہا گیا تھا، جبل ثور کے پاس. ابو بکر اور اللہ کے نبی وہاں موجود تھے، عامر بن فخیرہ بھی تھے. پہلے جنوب کی جانب یمن کے رخ پر چلے، پھر مغرب کی طرف مڑے، پھر ساحل سمندر کا رخ کیا، اور ہوتے ہوتے پھر شام کی طرف مڑے. اور ایک ایسا نیا راستہ انہوں نے ڈھونڈا جس پہ عموماً لوگ نہیں جاتے تھے. یہاں سے بھی آپ کو پلاننگ کی بات سمجھ آ رہی ہے کہ کس طریقے سے پلاننگ کرتے رہے. رات بھر چلتے، پھر آدھے دن تک مسلسل جاری رکھا، یعنی ایک رات اور ایک دن تک چلتے رہے. جب راستہ خالی ہو گیا تو اللہ کے نبی نے ایک چٹان کے سائے میں پھر آرام فرمایا. یعنی آپ کہہ لیں کہ اتنا لمبا سفر، اور آپ کبھی اونٹ پہ بیٹھے 5 منٹ کی آپ وہ رائڈ لے کے آتے ہیں نا، ہچکوں ہچکوں ہچکوں، تو نیچے اترے تو سارا جسم ہل رہا ہوتا ہے، اتنا بندہ تھکتا ہے. اور اللہ کے نبی کی عمر مبارک دیکھیے، 50 سے بھی اوپر ہے، 53 ایئرز کی عمر. اور اس اسلام کے دفاع کے لیے، آپ کے میرے اسلام کے لیے اللہ کے نبی نے اتنا سفر کیا، 1.5 دن چلتے رہے، پھر کہیں جا کے کہیں سٹاپ اوور لیا. ابو بکر نے ارد گرد دیکھا، ایک چرواہا نظر آیا، ابو بکر نے اس سے دودھ دھدوایا، یعنی کہ بکری کا دودھ لیا. اللہ کے نبی جب بیدار ہوئے تو آپ کو اتنا دودھ پلایا کہ جی خوش ہو گیا، پھر وہاں سے آگے چل پڑے. ایسے نہیں لگ رہا کہ حضرت ابو بکر ایک ہوسٹ بنے ہوئے ہیں، ایئر ہوسٹ ہوتے ہیں تو یہ روڈ کے ہوسٹ ہیں. اور پورے سفر میں آپ کو یہ لگ رہا کہ ابو بکر خود دکھی یا تھکے ہوئے؟ کس چیز کی خوشی ہے؟ یہ خوشی ہے کہ میں نے اللہ کے نبی کی خدمت کرنی ہے. خیر اب کیا ہوا، سفر کے دوران ام معبت نام کی ایک عورت کے خیمے کے پاس سے گزرے. مکہ سے تقریباً 130 کلومیٹر کے فاصلے پر علاقہ تھا، وہاں گئے. جا کے ابو بکر نے کہا کہ آپ کے پاس کچھ ہے؟ اس نے کہا کچھ نہیں ہے، یعنی معذرت کر لی. کہنے لگی بکریاں دور دراز گئی ہوئی ہیں، ادھر خیمے کے پاس ایک بکری ہے جس میں دودھ نہیں آتا، ساری بکریاں گئی ہیں چرنے، یہ بیچاری چل بھی نہیں سکتی، ادھر کھڑی ہے. اللہ کے نبی نے کہا کہ اگر آپ اجازت دیں تو میں اس کا دودھ دھو لوں. کہنے لگی اگر دودھ نکلتا ہے تو لے لیں. آپ نے اپنے ہاتھ مبارک لگائے، کہتے ہیں کہ اتنا دودھ نکلا کہ پوری ایک جماعت جو تھی اس دودھ کو پی سکتی تھی. ام معبت نے بھی پیا، ساتھیوں کو پلایا، خود بھی پیا، برتن بھرے کا بھرا تھا. جب اس عورت کا شوہر واپس آیا تو اس کو اس پر حیرت ہوئی، ساری بات سنائی. اس وقت پھر ام معبت نے اللہ کے نبی کا حلیہ بیان کیا جو آپ کو شروع میں سنایا تھا، کہ یہ کیسا شخص آج ہمارے گھر سے گزرا ہے کہ اس کے آنے کے بعد ہمارے اندر اس طرح برکت آ گئی، اس طرح خیر کا معاملہ آ گیا. ابھی یہ مسلمان نہیں تھے، لیکن صرف ایک قدم پڑا اللہ کے نبی کا اس گھر پہ، اور اللہ نے اس جوڑے کو نصیب کر دیا ایمان. کہنے لگا کہ یہ تو وہی شخص ہے جس کا قریش ارادہ کر رہے ہیں. سمجھ گئے، کہنے کہ یہ دو اجنبی تھے، ایسے تھے ویسے تھے، میرا ارادہ ہے کہ آپ کا ساتھ اختیار کروں، اور کوئی راستہ ملا تو ایسا ضرور کروں گا. یہ بھی تو کہہ سکتا تھا نا کہ 100 اونٹ لینے جا کے قریش کو بتا دوں، لیکن ہر ایک کو مال پیارا نہیں ہوتا. تیسرے روز اہل مکہ نے ایک آواز سنی جو زیری مکہ سے شروع ہوئی اور بالائی مکہ تک گزری. آواز پتہ نہیں چلی کس نے کہا. کہتے ہیں ایک جن تھا جو یہ اشعار پڑھتا ہوا وہاں سے گزر گیا, جس کا خلاصہ کیا, یعنی مکہ والوں کو ابھی تک پتہ ہی نہیں کہ اللہ کے نبی کا ہے, تو ایک جن نے راز افشاں کرنے کی کوشش کی. اللہ جو لوگوں کا پروردگار ہے ان دو رفیقوں کو بہترین جزا دے جو ام معبد کے خیمے میں نازل ہوئے. وہ دونوں خیر کے ساتھ اترے اور خیر ہی کے ساتھ روانہ ہوئے, اور جو محمد کا رفیق ہوا وہ کامیاب ہوا. ہائے قصی, اللہ نے ان کے ساتھ کتنے بے نظیر کارنامے اور سرداریاں سمیٹ دیں. بنو کعب کو ان کی خاتون کی قیامگاہ اور مومنین کی نگہداشت کا پڑاؤ مبارک ہو. تم اپنی خاتون سے اس کی بکری اور برتن کے متعلق پوچھو, اگر تم خود بکری سے پوچھو گے تو وہ بھی شہادت دے گی. یعنی اس نے اشعار میں اللہ کے نبی کا پورا بتا دیا کہ وہ کہاں ہیں, کہاں سے گزرتے ہوئے اب بکری کا دودھ پی کے آگے چلے گئے. اور روایات میں آتا ہے کہ یہ کوئی جن تھا یا اللہ نے. دیکھیے اللہ نہیں ڈرتا, جاؤ تم اپنے سر پٹکتے پھرو, نبی تمہیں نہیں مل سکتا اگر اللہ نے نہیں چاہا. راستے میں ایک عجیب واقعہ ہوا. سراقہ بن مالک نام کا ایک شخص تھا, قدید ایک مقام ہے. جب آپ وہاں گزرے تو سراقہ بن مالک نے آپ کا پیچھا کیا, انعام کا لالچ تھا, کہا کہ جا کے لیتا ہوں. تین دفعہ اللہ کے نبی کے پیچھے جا کر اس نے آپ کو پکڑنے کی کوشش کی. جو ہی وہ قریب آتا تو اس کا گھوڑا جو تھا وہ زمین میں دھسنے لگتا. ایک بار, دو بار, تین بار ہوا. اس نے اپنے فالوں سے قسمت بھی معلوم کی اور ہر بار اس کی مرضی کے خلاف تیر نکل رہا تھا, لیکن ذرا قریب گیا تو اللہ کے نبی کی قرت کی آواز آئی. بہرحال اللہ نے سراقہ کو ایمان دے دیا. کہا کہ اشہد اللہ الہ الا اللہ اشہد ان محمد رسول اللہ. کہنے لگا کہ آپ اللہ کے نبی ہیں جو اللہ تعالیٰ آپ کو اس سارے معاملے میں میرے شر سے بچا رہا ہے, مجھے بتائیں میں کیا کروں. اللہ کے نبی نے کہا کہ بس ہماری خبر نہ دینا کسی کو. اس موقع پہ اللہ کے نبی نے پھر سراقہ کو خوشخبری دی تھی کہ سراقہ تمہیں موت نہیں آئے گی جب تک تم کسرا کے کنگن نہ پہن لو, یعنی ایران کے فتح ہونے کی خبر دے دی. اور اس دور میں لوگ بڑے بڑے کنگن پہنتے تھے موٹے, سراقہ کہا کرتے تھے. اور واقعی ایسا ہوا, نبی صلی اللہ علیہ وسلم کے بعد ابو بکر کا دور آیا. سراقہ کہتے تھے مجھے پتا میں نہیں ابھی مروں گا. پھر حضرت عمر کا دور آیا, کسرا واقعی مغلوب ہوا. کنگن اس کے صحابہ نے بغیر کسی روک ٹوک کے مال غنیمت میں سے پہلے ہی الگ کیے. کتنے کلو کے کنگن تھے, صرف اللہ کے نبی کی ایک بات کو سچا سمجھتے ہوئے کہ یہ سراقہ کا حق ہے. اور سراقہ وہ واحد مرد ہے جس نے سونا پہنا, باقی مردوں پہ سونا حرام ہے. اور اس کے بعد اب ان کو اپنی جان کا خطرہ ہو گیا کہ اب میری موت آئے گی. اور کہتے ہیں کہ اس کے تھوڑے ہی عرصے کے بعد پھر سراقہ کا انتقال ہو گیا. اللہ تعالیٰ کس طریقے سے اپنے دین کا دفاع کراتا ہے. کہا کہ اور کام کوئی کرو, تو سراقہ نے ایک اور کام یہ کیا کہ جو بندہ اس راستے پہ جانے لگتا نا کہ کدھر ہے ان کو ڈھونڈے, کہتے نہیں نہیں ادھر میں دیکھ آئے ادھر کوئی نہیں ہے, یعنی لوگوں کو ادھر سے ڈائیورٹ کر دیا جاتا تھا. پھر اسی طرح راستے میں برائدہ بن حسیب اسلمی سے ملاقات ہوئی. ان کے ساتھ ان کی قوم کے 70 یا 80 گھرانے تھے, وہ سب مسلمان ہو گئے. ابھی پہنچے ہی نہیں ہے مدینہ, خیر راستے میں آنی شروع ہو گئی. 80 گھرانے مسلمانوں میں, آگے آپ دیکھیے گا کیسے اسلام کو غلبہ ملنا ہے. کہ پہلے تو ایک مسلمان ہوتا تھا تو مکہ کی پہاڑیاں گونجتی تھیں, اور کہاں یہ حالات ہو رہے ہیں کہ پورے پورے خاندان مسلمان ہو رہے ہیں. انہوں نے اللہ کے نبی کے ساتھ عشاء کی نماز پڑھی, اور کہتے ہیں کہ برائدہ غزوہ احد کے بعد مدینہ آ گئے. پھر اسی طرح راستے میں ارچ نام کے ایک جگہ پر آپ کا گزر ہوا, کچھ شخصیات سے ملاقات ہوئی, کچھ ہوئی. یعنی راستے میں کئی ایسے موقع آئے کہ اللہ کے نبی پکڑے جا سکتے تھے, لیکن اللہ تعالیٰ نے اس طرح سے بچا دیا کہ ایک شخص نے جب دیکھا حضرت ابو بکر کو, کہا یہ تمہارے ساتھ کون ہے, کہا یہ میرے ہادی ہیں, اور آگے چل پڑے. ہادی سے مراد وہ یہ سمجھا کہ یہ ان کو مدینہ کی طرح راستہ دکھانے والے ہیں, لیکن اصل میں وہ ہادی راہبر اور رہنما والے تھے. پھر اسی جگہ ایک اور بڈھا شخص ملا, اس نے پوچھا کہ تم کہاں سے ہو. کھوج تھے نا لوگ, پیچھے لگے ہوئے تھے, کیونکہ ان کو لالچ تھا. 100 اونٹ پتہ کتنی بڑی قیمت ہوتی ہے, ایک اونٹ آج بھی شاید 1 لاکھ روپے کا ہے پاکستان میں, تو 100 لاکھ کو جمع کر لے کتنوں کی رال نہ ٹپکے گی, اچھے اچھوں کا ایمان بدل جائے. لیکن وہ پکڑ نہیں سکے, تو انہوں نے ابو بکر سے کہا تم کہاں سے ہو. ابو بکر نے مسکرا کے کہا ہم سب پانی سے ہیں, یعنی اصل کی طرف لے گئے کہ ہر انسان پانی سے بنے. انہوں نے سمجھا کسی پانی کے علاقے سے آئے ہیں یا کسی سمندر سے نکلے ہیں. کہا اچھا چلے جاؤ. یعنی اللہ جس کو رکھے اس کو کون چکھے. آپ یاد رکھیے, اللہ تعالیٰ نے اس طرح سے بچایا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم ہوتے ہواتے پھر آگے عرج کے مقام پہ پہنچے, پھر اسی طرح سے وادی ریم میں پہنچے تو حضرت زبیر بن عوام سے ملاقات ہوئی, اللہ کے نبی کے پھوپھی زاد بھائی تھے. یہ مسلمانوں کے ایک تجارتی قافلے کے ساتھ شام سے واپس آ رہے تھے, انہوں نے اللہ کے نبی کو سفید کپڑے پیش کیے. بالکل, رات جب گہری ہوتی ہے نا تو اس کے بعد صبح ہوتی ہے. کبھی زندگی میں بہت بڑا غم آئے نا, ان ایکسپیکٹڈ, تو سمجھ لے کہ اس کے بعد بہت بڑی خوشی آنی ہے. شرط ایک ہے کہ انسان رب کو پہچان لے اس غم میں. ٹھیک ہے جی, سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک.